الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ونبينا وحبيب قلوبنا وطبيب نفوسنا وشفيع ذنوبنا مولانا أبي القاسم محمد صلى
اللهم صل على محمد وآل محمد وجل فرجه
وعلى آله الطيبين الطاهرين المعصومين المظلومين سيما بقية الله في الأرضين ولعنة الله على أعدائهم مجمعين من الآن إلى قيام يوم الدين. اللهم صل وسلم وزد وبارك على صاحب دعوة النبوية وصولة الهيدرية والإسمة الفاطمية والحلم الحسنية والشجاعة الحسينية والعبادة السجادية والمآثر الباقرية والآثار الجعفرية والعلوم الكاظمية والحجج الرضوية والجود التقوية والنقابة النقبية والهيبة الأسكرية والغيبة الإلهية. سلامًا
اللهم صل على محمد وآل محمد وجل فرجهم.
رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. اما بعد، فقد قال الله تبارك وتعالى في القرآن المجيد والفرقان الحميد وقوله الحق، اعوذ بالله من الشيطان الرجيم. وما منع الناس أن يؤمنوا إذ جاءهم الهدى إلا أن قالوا أبعث الله بشرا رسولا. قل لو كان في الأرض ملائكة يمشون مطمئنين لنزلنا عليهم من السماء ملكا رسولا. تمام حمد و ثناء و ذات باری تعالیٰ کے لیے جو معبود برحق ہے، جو واحد و یکتا ہے، جس کے سوا کوئی عبادت کے لائق نہیں، وہ پروردگار جو اس کائنات کا خالق اور وہی اس کائنات کی تمام مخلوقات کا رازق، اور اس کے سوا کوئی بھی کسی بھی شے کا مالک حقیقی نہیں، وہ رب جو ہم سے ہماری شہرک سے زیادہ نزدیک اور ہم سب کے دلوں کے مخفی رازوں کو جاننے والا ہے. پروردگار عالم کا شکر ہے، اس کا احسان ہے کہ اس نے امام حسین علیہ السلام کے وسیلے سے، اس فرش اعضا کے وسیلے سے ہمیں اس سورہ بنی اسرائیل کو سمجھنے کی، پڑھنے کی، یہاں پر ذکر کرنے کی توفیق عطا فرمائی ہے. اور الحمدللہ آج 94 نمبر کی آیہ کریمہ کو ہم پڑھیں گے، اور آج یہ سورہ مکمل نہیں ہو سکتی کیونکہ 111 آیتیں ہیں، اور تھوڑا سا امام حسین علیہ السلام کے حوالے سے مجھے گفتگو کرنی ہے، ان کی زیارت کے حوالے سے، ان کی معرفت کے حوالے سے، کیونکہ پروردگار عالم توفیق عطا فرمائے ہمیں اور آپ کو کہ ہر مومن کو چاہیے، پوری کوشش کرنی چاہیے اگر ممکن ہو سکے، جیسا کہ چھٹے امام امام جعفر صادق علیہ السلام کی، امام نے فرمایا کہ سال میں ایک مرتبہ میرے جد امام حسین کی زیارت ضرور کرو. تو اگر کسی کے پاس موقع ہے، مال ہے، وہ وقت نکال سکتا ہے، اسے ضرور چاہیے کہ وہ سال میں ایک دفعہ ضرور امام حسین علیہ السلام کی زیارت کے لیے جائے. یہ زیارت جو بہت زیادہ اہمیت رکھتی ہے، اس کے حوالے سے تھوڑی سی گفتگو بھی کروں گی یہاں پر، اور 100 آیتوں تک یہاں ہم انشاءاللہ آج پڑھ لیں گے. باقی جو 11 آیات رہ جائیں گی اس کے لیے ایک درس کی ضرورت ہے، جو ماہ ربیع الثانی میں انشاءاللہ آپ لوگ منعقد کیجئے گا، تو اس کو انشاءاللہ وہاں پر اس سورے کو ختم کر لیں گے. تو 94 نمبر کی آیہ کریمہ میں اللہ تعالیٰ اسی مطلب کا تسلسل بیان کر رہا ہے جس کو ہم نے کل پڑھا تھا، اور جہاں ہم نے کل उन मुतालबात का ज़िक्र किया जो कुफ़ार व मुशरिकीन नबी अकरम से तलब करते थे, उनमें मुख्तलिफ चीज़ें थीं जो उनसे चाहते थे। मसलन किसी ने ये कहा कि आप मक्का में नहर जारी कर दें, चश्मा जारी कर दें, इसको सरसब्ज़ और शादाब बना दें। किसी ने कहा कि हम उस वक्त ईमान लाएंगे जब आप आसमान पर चढ़ जाएं, आपके पास अंगूर के और फलों के बागात हों। इस किस्म के मुतालबात के, आपके पास मुज़य्यन सोने का कोई महल हो, घर हो, ये सारी चीज़ें वो फिक्र बयान कर रही हैं जो उस ज़माने के मादी अफकार थी, और वही चीज़ें जो वो अपने लिए पसंद करते थे और जिनको अहमियत देते थे, बाफजीलत समझते थे, जिस चीज़ को वो चाहते थे कि रसूल अल्लाह की ज़ाते ग्रामी में भी वो चीज़ें हों। जबकि अल्लाह ताला बयान करे कि ये उसके बावजूद भी ईमान नहीं लाते, ये सब बहाने हैं, ढिटाई है, तासुब है, और वो सिर्फ रसूल अल्लाह को सताना चाहते हैं और नाउज़ुबिल्लाह उनके मकाम को जो कम करना चाहते थे उसमें अल्लाह ताला ने उन्हें कामयाबी अता नहीं की। इसी तरह से एक चीज़ जिसका बहुत ज़्यादा जिक्र वो लोग करते थे वो ये कि अल्लाह के नबी इंसान की शक्ल में क्यों हैं, क्यों अल्लाह ने अपनी हिदायत के लिए, अपने राह को बयान करने के लिए, लोगों को अपनी तरफ बुलाने के लिए मलक नहीं भेजा, फरिश्ता नहीं भेजा, और इंसान जो खाता भी है, पीता भी है, चलता भी है, बाज़ारों में भी जाता है, जिसकी ज़िंदगी की हाजतें हमारी ही तरह की हैं, वो हमारे लिए क्यों अल्लाह का फरिश्तादा हो? एक कोई फरिश्ता होना चाहिए था जो हमसे मुख्तलिफ होता, वो हमारी हिदायत करता। ये भी उनकी बयान करदा बात है जिसको कुरान करीम ने नकल किया है और इस आयत में बयान हुई। और ये वो बात नहीं है जो सिर्फ रसूल अल्लाह के ज़माने में लोगों ने कही हो, बल्कि सूरह मोमिनून में मुख्तलिफ कौमों से, हज़रत नूह की कौम से, हज़रत सोहले की कौम से और दूसरी कौमों से ये बातें नकल हुई हैं कि वो लोग भी यही बात करते थे कि हम उसकी पैरवी करें जो हमारी तरह का इंसान है, हमारी मिसल है, वो अल्लाह हिदायत के लिए भेज रहा है फर्द जिसको खाना पीना होता है और जो चलता फिरता है, या जिसके पास माल दौलत नहीं है, फ़कीर है। इस किस्म के एतराज़ात हर दौर में हादियान बरहक के ऊपर होते रहे और जो कुफार मुशरिकीन और हर धर्म लोग हैं वो ये दलाइल लेकर आते थे। हिदायत आने के बाद वो तनहा चीज़ जिसने लोगों को ईमान लाने से रोका ये थी कि नादानी और जहालत की बिना पर उन्होंने कहा कि क्या अल्लाह ने एक बशर को रसूल बनाकर भेज दिया? कह दो, अगर रूए ज़मीन पर फरिश्ते भी ज़िंदगी बसर कर रहे होते और इत्मीनान से चल फिर रहे होते तो आसमान से फरिश्ते को रसूल बनाकर उसके पास भेजते, क्योंकि हर नौ का रहबर उन्हीं की नौ से होना चाहिए। अल्लाह ताला ने इसका जवाब इस तरह से दिया दूसरी आयत में, 95 आयत करीमा में, इनसे आप मुख्तसर बस ये जवाब दीजिए, कह दें कि ज़मीन के ऊपर इंसान रहते हैं या फरिश्ते रहते हैं? ज़मीन के ऊपर जब इंसान रहते हैं तो इंसानों की हिदायत के लिए इंसान ही ज़रूरी है। अगर ज़मीन के ऊपर फरिश्ते रह रहे होते और वो यहाँ पर ज़िंदगी में मस्त होते तो आसमान से अल्लाह ताला एक और फरिश्ते को भेज देता इनकी हिदायत के लिए, लेकिन क्योंकि ज़मीन पर इंसान रहते हैं इसलिए इंसान ही की शक्ल में हादी होना चाहिए। और उसकी वजह बहुत वाज़े तौर पर मुफस्सरीन ने भी बयान किया और हमारी समझ में भी आती है, अल्लाह ने हमें भी अकल दी है कि हम सोचे समझे कि अगर कोई ऐसी हस्ती हमारी हादी होती, हमारे लिए रहनुमा होती जो हमसे मुख्तलिफ होती, जिसको खाने की ज़रूरत ना होती, जिसको पीने की ज़रूरत ना होती, जिसको तकलीफ़ का एहसास ना होता, जिसके पास जज्बात ना होते, एहसासात ना होते, वो रोता नहीं, वो मोहब्बत ना करता, वो गुस्सा ना करता, उसके अंदर मोहब्बतें, शहवतें, गज़ब, किसी किस्म की ऐसी कुव्वत नहीं होती, उसको सोने की ज़रूरत नहीं होती, तो हम और आप क्या कहते कि वो कैसे हमारे लिए नमूने अमल हो सकते हैं? उनकी तो बीवियाँ नहीं थीं, उनके तो बच्चे नहीं थे, उनकी तो मसाइल ही नहीं थे जो हमारे मसाइल, तो कैसे नमूने अमल होते? इंसान ये एतराज़ करता, इसलिए अल्लाह ताला ने ये बिल्कुल बरहक एतराज़ था, अपने अम्बिया को, आइम्मा को, उन हस्तियों को जो हिदायत के लिए फरिश्ताना है परवरदिगार आलम के, उन सबको हमारी ही तरह से खाकी वजूद में भेजा और उनकी ज़रूरतें वही हैं जो आम इंसान की भी होती हैं। वो भी शादियां करते हैं, उनके भी बच्चे होते हैं, उनको भी रोना आता है, उनको भी खुशी होती है, उनको भी गम का एहसास होता है, और वो सारे जज्बात एहसास जो इंसानों के होते हैं उनके अंदर हैं, लेकिन फ़र्क सिर्फ ये कि हमने तरबियत नहीं की अपनी इस्लाह नहीं की, तज़किया नफ्स नहीं किया। अम्बी और आयमा तज़किया नफ्स के मेराज पर पहुंच गए, उनसे बरतर कोई इंसान नहीं हो सकता, वो खैरुल बशर है। और बाकी अम्बिया में रसूल अल्लाह की फजीलत सबसे ज्यादा है, और उसके बाद अमीरुल मोमिनीन हज़रत अली अलैहि सलाम की फजीलत।
अजल फरज
बस हज़रत अमीर मोमिनीन अलैहिस्सलाम की ज़ात गिरामी भी रसूल अल्लाह के बाद वो मर्तबा रखती है जो उस्वाए कामिल है। और ख़वातीन के लिए भी परवरदिगार आलम ने एक नमूना अमल जनाब सैयदा की सूरत में भेजा, ताकि हम और आप उनकी ज़िंदगी को देखें। उनकी ज़िंदगी में भी वही मसाइल हैं जो एक औरत की ज़िंदगी में होते, कि वहाँ भी उनको घर में अपने मेहनत करनी पड़ती है, मशक्क़त उठानी पड़ती है, बच्चों को पालना है, घर में खाना पकाना है, साइल आएगा, बीमारी है, तमाम वो मसाइल जो एक आम इंसान की ज़िंदगी में, उनके ऊपर जुल्म हो रहा है, लोग उनके हक़ को अदा नहीं कर रहे। अगर कोई आम इंसान इन हस्तियों की ज़िंदगी को देखे तो हर पहलू को नमूने अमल करार दे सकते हैं, कि सब्र की बात है तो उनकी ज़िंदगी को देखें, शुक्र की बात है तो उनकी ज़िंदगी को देखें, इबादत देखनी है तो उनकी ज़िंदगी पर नज़र डालें। अगर परवरदिगार आलम उन्हें ऐसा बना देता कि उनकी ज़िंदगी में कोई मसाइल ही ना होते, और वो ऐसे सुपर पावर्स होते कि हमसे बहुत ही मुख्तलिफ होते, तो हम और आप उनकी पैरवी नहीं कर सकते थे। ये बहुत मुख्तसर और जामे जवाब है जो इस 95वीं आयत करीमा में अल्लाह ताला ने उनके एतराज़ात का दिया है। फिर अगली आयत करीमा में परवरदिगार आलम फरमा रहे हैं, कह दो यही काफ़ी है कि अल्लाह मेरे और तुम्हारे दरमियान गवाह है, क्योंकि वो अपने बंदों के बारे में आगाह और बीना है। इसमें दो मतालब बयान किए गए हैं, और अगर हम पीछे की आयत को देखें तो इससे बिल्कुल मरबूत है, क्योंकि कुरान करीम में ऐसा भी है कि हर आयत पिछली वाली आयत से रब्त रखती है। गुज़श्ता आयतों में उन एतराज़ात का जिक्र हुआ जो वो करते थे, और इससे पहली वाली आयत में जवाब भी दे दिया, और अब अल्लाह ताला रसूल अल्लाह से कह रहे हैं कि आप इनसे कह दें कि बस यही काफ़ी है कि अल्लाह एक शाहिद है, कि वो हमें देख रहा है, तुम्हारे और दरमियान गवाह है, गवाही देने शाहिद यानी देखता है और गवाही देता है, क्योंकि वह बंदों के बारे में आगाह है और बीना है। अब ये गवाही जो देने वाला है वो कैसे गवाही देगा? आपसे कहेंगे भी किसी की गवाही दे दें, आप गवाह नहीं बन सकते। गवाह के लिए दो चीज़ें होना ज़रूरी है, कि वो देखने वाला भी हो और वो इल्म रखने वाला भी हो, जो देख रहा है उसे समझे कि क्या हो रहा है। तो परवरदिगार आलम के बारे में रसूल अल्लाह उनसे ही कहते हैं कि जो कुछ तुम समझते हो समझते रहो, मैं तुम्हें बस ये बताना चाहता हूँ कि परवरदिगार आलम हमारे आमाल पर बीना है, आगाह है, और जो वो देख रहा है, जिसको वो जानता है, कल के दिन वो गवाही भी देगा। गवाह भी वही है, कोई शख्स ये नहीं कर सकता कि चाहे वो काफिर हो, मुशरिक हो, मोमिन हो, फासिक हो, वो अपनी बातों को, हत्ता अपने दिल की बातों को अल्लाह के सामने छुपा सके। आप अपनी बहन से, अपनी माँ से, अपने शौहर से, घर के अफराद से कोई चीज़ छुपा सकती हैं, हत्ता कि किसी भी इंसान को इंसान के दिल की बात ना पता हो, लेकिन राज को जानने वाला परवरदिगार आलम है। तो रसूल अल्लाह ने उनको बता दिया कि अल्लाह हमें देख रहा है, वो बीना है और वो गवाह भी है, और खुदा करे कि हमें इसके ऊपर यकीन हो, ऐसा एतमाद हो जैसा कि एतमाद होना चाहिए, कि वो एक वाकया जो परिंदे वाला है, मुर्गी वाला है, कि ज़िबह करके लेकर आते हैं, वो बहुत खूबसूरत वाकया है। इस हवाले से शागिर्द वही मुमताज़ होता है, मुकर्रबे बारगाह है, परवरदिगार वही है जिसको खुदा के हर जगह होने के ऊपर यकीन हो, और ये यकीन हो कि अल्लाह ताला हमारे दिलों के मख़फ़ी राज़ों से भी आगाह है। और अगर इस बात के ऊपर हम लोग अपनी तरबियत कर लें, मेहनत कर लें, तो हमारा अंदर और ज़ाहिर एक हो जाए, मोमिन बन जाए, मुनाफिक नहीं होंगे, फासिक नहीं होंगे, क्योंकि हर जगह खुदा को देख रहे होंगे। ये रसूल अल्लाह की हदीस है अबू ज़र गफ़ारी को, कि आपने फरमाया अल्लाह की ऐसे इबादत करो जैसे कि वो तुम्हें देख रहा है और तुम उसको देख रहे हो। ہمیں ایسے عبادت کرنی چاہیے کہ ہم اللہ کو دیکھنے والے بن جائیں. اور یہ دو باتیں بہت اہمیت رکھتی تھیں جس کو رسول اللہ نے بیان کیا. جسے خدا ہدایت دے وہی حقیقی ہدایت یافتہ ہے, اور جس شخص کو اس کے اعمال کے باعث وہ گمراہی میں ڈال دے, ایسے لوگوں کے لیے تو اللہ کے سوا کسی کو ہادی اور سرپرست نہیں پائے گا. اور روز قیامت ان لوگوں کو ہم اوندھے منہ محشور کریں گے, اس حال میں کہ وہ اندھے گونگے اور بہرے ہوں گے, اور ان کا ٹھکانہ جہنم ہے. اور جس وقت اس کی آنکھ بجھنے لگے گی ہم اسے اور بھڑکا دیں گے. اب ان کا نتیجہ کیا ہوگا جو انکار کرنے والے ہیں منکرین؟ پروردگار عالم نے کہا کہ ان سے کہہ دو کہ ہدایت بس صرف اللہ تعالیٰ دیتا ہے, لیکن اس ہدایت کے پیچھے انسان کے اپنے اعمال کارگر ہیں. علت یہ ہے کہ انسان خود کیسا ہے, ہدایت طلب کرنے والا ہے یا ہدایت کو رد کرنے والا ہے. پروردگار عالم نے سب کے لیے موقع فراہم کیے, کوئی شخص ایسا نہیں ہے جو یہ کہے کہ مجھے اللہ کا ہادی نہیں ملا, مجھے پیغام نہیں ملا, مجھے کسی نے راہ راست نہیں دکھائی. یہ بات پروردگار عالم نے اپنی ذمہ داری رکھی, اللہ نے اپنا فرض رکھا ہے کہ وہ ہدایت کے بغیر کسی کو نہیں چھوڑے گا. تو ہادی تو آتا ہے, اللہ تعالیٰ ہدایت کے لیے بھیجتا ضرور ہے, یا نبی کو یا امام کو, پیغام پہنچے گا, کتابیں آتی رہیں گی, ہر دور میں آئی ہیں. صرف مسئلہ یہ کہ کس کے اندر ہدایت کو صلاحیت ہے قبول کرنے کی. اگر اہلیت رکھتا ہے تو قبول کرے گا, اور صرف اللہ ہی ہے جو ہدایت کرنے والا ہے. ہمیں اور آپ کو اپنے اندر صلاحیت پیدا کرنی. بس اگر اللہ تعالیٰ کسی کو ہدایت کر دے تو وہ حقیقی ہدایت یافتہ ہو جاتے ہیں. کوئی بھی کسی کو ہدایت نہیں دے سکتا. اگر ہم چاہیں کہ ہم اپنی بہن کو, اپنے بھائی کو, اپنی بیٹی کو, بیٹے کو ہدایت دے دیں, ہم نہیں کر سکتے. کام یہ کام اہم کام ہے, مشکل کام ہے, مہم کام ہے. ہر کوئی کسی کو ہدایت نہیں دے سکتا, پروردگار عالم ہی ہدایت دینے والا ہے. اسی لیے دو بھائی ایک ہی گھر میں پیدا ہوتے ہیں, ایک ہی ماں کے بچے ہوتے ہیں, ایک ہی ماحول میں رہتے ہیں, ایک حق بات کو قبول کر لیتا ہے, دوسرا حق بات کو قبول نہیں کرتا. حابیل اور قابیل دونوں بھائی ہیں, ایک نجات یافتہ ہو گیا اور دوسرا بدبخت ہو گیا. تو پروردگار عالم نے ہدایت کا سلسلہ ایسی رکھا ہے, سب کے پاس میسج آیا, سب کے پاس پیغام آیا, کسی نے قبول کیا, کسی نے قبول نہیں کیا. اب نتیجہ جو بتا دیا کہ اگر قبول نہیں کرو گے تو کیا حال ہوگا تمہارا, یہاں پر اللہ تعالیٰ نے ڈرایا ہے. اس آیت میں پروردگار عالم نے خوف دلایا کہ جو ہدایت یافتہ نہیں ہوں گے وہ جب کل آئیں گے وہ گونگے ہوں گے, اندھے ہوں گے, بہرے ہوں گے, کیونکہ انہوں نے یہاں دل کی آنکھوں کو بند کر لیا تھا, دل کے کانوں کو بند کر لیا تھا, حق بات نہیں بولتے تھے. پروردگار عالم انہیں اس حال میں محشور کرے گا. شاید کسی کے ذہن میں یہ بات ابھرے کہ بعض آیتوں میں, بعض جگہوں پر یہ بھی بیان کیا گیا کہ جہنمی پکاریں گے, بات کریں گے. مثلا جیسے سورہ ملک میں ہے کہ جب فرشتے انہیں جہنم میں ڈال رہے ہوں گے تو سوال کریں گے, کیا تمہارے پاس کوئی ڈرانے والا نہیں آیا تھا؟ تو کہیں گے کہ ہاں, ڈرانے والا تو آیا تھا لیکن ہم نے اس کی بات سنی نہیں, اور ہم ان لوگوں میں سے ہو گئے جو بدبخت ہیں اور جہنمی ہیں, کیونکہ ہم نے کانوں کو بند کر کے رکھا ہوتا ہے. اس کے لیے جواب یہ ہے کہ بعض مقام, کیونکہ محشر ایک مقام نہیں ہے, محشر میں کئی مراتب ہیں, کئی منازل ہیں, بعض جگہوں پر یہ اس حد تک اندھے گونگے بہرے ہوں گے, اور بعض جگہوں پہ جب اللہ تعالیٰ انہیں اذن دے گا تو یہ اس طرح سے چیخیں گے, چلائیں گے اور فریاد کریں گے, اپنی مشکل کو बयान करेंगे क्योंकि अजाब की हालत में, और जो चीज़ें अच्छी देखने वाली हैं उन्हें देख नहीं सकेंगे, जो महशर में अच्छी सुनने वाली चीज़ें उन्हें सुन नहीं सकेंगे, और जो भी परवरदिगार आलम इन्हें मौका देगा उस पर ये बोलेंगे, उस पर ये देखेंगे, बुरी चीज़ें देखेंगे, देखेंगे वो चीज़ जिससे खौफ ज़्यादा होंगे, वहशत ज़्यादा होंगे, डर जाएंगे, और वो चीज़ सुनेंगे जिसकी आवाज़ जैसे जहन्नुम की सदा को कहा चिंघाड़ होगी, चिंघाड़ इन बहुत बुरी आवाज़। जब भी कभी बम धमाका होता है तो आपको उस आवाज़ को सुन के अच्छा महसूस नहीं होता, फायरिंग होती है तो फायरिंग की आवाज़ अच्छी नहीं लगती, तो जहन्नुम की चिंघाड़ जो है वो बहुत बुरी आवाज़ होगी, उसको ये लोग सुनेंगे, तो सुनेंगे वही चीज़ जो अल्लाह ताला इन्हें चाहेगा, जिसका ताल्लुक खौफ से और दहशत से होगा, और बाकी कोई अच्छी चीज़ नहीं सुन सकेंगे। फिर औंधे मुंह का जिक्र किया कि ऐसे आएंगे, इसका जिक्र भी दूसरी सूरतों में कि क्या वो शख्स जो रास्त कामत है वो अच्छा है, या वो जो औंधे मुंह चलता है, जो रास्त कामत शख्स है वो है जो हदायत के रास्ते पर था, सच्चे रास्ते पर था, वो सीधा सीधा चला जाएगा जन्नत में, और जो जहन्नमी होंगे वो सीधा भी नहीं चल पाएंगे बल्कि औंधे मुंह गिरे हुए होंगे। क्यों? क्योंकि उनके आमाल इतने बुरे थे कि अब वो इंसान के मर्तबे पर और इंसानी हैसियत पर नहीं है, बल्कि जैसे जानवर औंधे मुंह चलते हैं इस तरह से जहन्नम में चलेंगे। फिर आखिरी हिस्से में परवरदिगार आलम फरमा रहा है कि उनका ठिकाना जहन्नुम है, जिस वक्त उसकी आग बुझने लगेगी तो दोबारा से भड़का देंगे, क्योंकि आम तौर पे जो आग हम जलाते हैं वो कभी कभी बुझ जाती है और ख़त्म हो जाती है, लेकिन जहन्नुम की आग की कैफियत ऐसी होगी कि अगर वो बुझने लगेगी तो दोबारा उसे भड़का दिया जाएगा, वो कभी भी ख़त्म होने वाली नहीं है, उसके लिए कोई खात्मा और इख्तिताम नहीं। उसके बाद परवरदिगार आलम फरमा रहा है ये उनकी सज़ा है क्योंकि वो हमारी आयात के मुनकिर हैं, और वो कहते हैं कि क्या जब हम बोसीदा हड्डियाँ और पराकंदा खाक हो जाएंगे क्या उस वक्त हमारी तख्लीक नौ होगी, क्या उन्होंने देखा नहीं कि जिस खुदा ने आसमानों और ज़मीन को पैदा किया है वो उन जैसे और भी पैदा करने पर कादिर है और उन्हें हयात नौ अता कर सकता है, उसने उनके लिए कतई मुदत मुकर्रर की है लेकिन अहले सितम सिवाय कुफ्र और इनकार के कुछ नहीं करते, उनसे कह दो अगर तुम्हारे पास मेरे रब की रहमत के खजाने भी होते तो भी तंगदिली की वजह से तुम उन्हें रोके रखते इस खौफ से कि कहीं खर्च करने से तुम तंगदस्त ना हो जाओ, और इंसान है ही बहुत तंगदिल। यहाँ पर 100 आयतें ख़त्म हो गई, ये तीन आखिरी आयतें इंसानों के हवाले से हैं कि जो लोग माद के मुनकिर हैं, वो लोग जो इनकार करने वाले हैं वो ये कहते थे कि क्या जब हम वो सीधा हड्डियाँ हो जाएंगे और ज़मीन में हम बिखर जाएंगे दोबारा हमें अल्लाह ताला ज़िंदा करेगा, और वाकई इसके ऊपर यकीन न रखने वाले बहुत, हत्ता मुसलमानों के दरमियान भी जो लोग ये कहते हैं कि हाँ हम मुसलमान हैं उनके भी हो सकता है दिलों के अंदर इस किस्म के शक व शुबाहत हो, और वो जाहिर नहीं करते इन सारी बातों के बारे में, लेकिन अगर कोई शख्स ये दिल में भी रखता है ख्याल कि कैसे हो जाएगा और कोई यकीन नहीं है कि ज़मीन से इंसान उठाए जाएंगे, या ये मादे जिस्मानी के बारे में बात, माद का मतलब होता है औत करना, वापस पलटना, और रूहें तो जिंदा होंगी, रूहें मौजूद होंगी, वापस आएंगी, सिर्फ रूह नहीं है बल्कि जिस्म भी है। कुछ लोगों का नज़रिया है कि माद में क़यामत में खाली रूहें आएंगी, जबकि अगर हम इन आयतों को देखें तो इन आयतों से वाज़े समझ में आता है कि सिर्फ रूहों का मामला नहीं बल्कि जिस्मों का मामला है, क्योंकि जिस्म खाक से उठाए जाएंगे, और हकीकत है कि जब इंसान दफन होता है और दफन होने के कुछ सालों के बाद से उसकी हड्डियां भी बिल्कुल चूरा चूर होने के बाद और खाक में मिल जाने के बाद खाक भी दर दर हो जाती है, कि खाक भी ऐसा नहीं होता है कि जगह पर सारे अज्जा मौजूद हैं। तो परवरदिगार आलम ने इसका जवाब दिया क्यों हैरान होते हो, हैरानगी की कोई बात ही नहीं, जिस खालिक के अंदर इतनी कुदरत है कि वो पहाड़ों को पैदा कर सके, वो आसमानों को बना सके, जो सूरज चांद को खल्क कर सके, जिसने तुम्हें अदम से वजूद दिया है, तो परवरदिगार आलम दोबारा से उस इंसान को उसी के मानिन उठा नहीं सकता, यानी जैसा इंसान पहले था वैसा ही उठेगा। अब यहाँ एक बहुत खूबसूरत इबारत है, बहुत खूबसूरत मतलब है कि मिसल का लफ्ज अल्लाह ताला ने यहाँ पर इस्तेमाल किया है। अरबी भी पढ़ूंगी उसके बाद तर्जुमा भी पढ़ूंगी। 99 नंबर की आय करीमा है, अवलम यराउ अन्नल्लाहल्लज़ी खलक़स समावाती वल अर्ज़ा क़ादिरुन, क्या उन्होंने देखा नहीं, अवलम यराउ यानी क्या उन्होंने देखा नहीं, जिस खुदा ने आसमानों और जमीन को पैदा किया है क़ादिर है अन यख़लुक़ा मिस्लहुम, कि वो क़ादिर है कि उन्हीं की तरह का यानी इंसान जैसा पैदा कर दे दोबारा। وَجَعَلَ لَهُمْ أَجَلًا لَا رَيْبَ فِيهِ فَأَبَى الظَّالِمُونَ إِلَّا كَفُورًا, और उन्हें हयात नौ अता कर सकता है और उसने उनके लिए कतई मुद्दत मुकर्रर की है, लेकिन अहले सितम सिवाय कुफ्र इनकार के कुछ नहीं करते। कतई मुद्दत जो मुकर्रर की है वो इस दुनिया में रहने की है, हर शख्स ने अपनी मुद्दत के मुताबिक रहना है। हमारे आबा अजदाद हजारों साल पहले मिट्टी में जा चुके हैं और कब्र के अंदर उनके जर्रात होंगे, जो कह भी नहीं सकता कोई कि ये इंसान की हड्डियों का कोई चूरा होगा, उसका कोई हिस्सा होगा, खाक के अंदर मिले हुए वो दोबारा से उठाए जाएंगे। मिसलहुम उनकी मानिंद, अच्छा मिसलहुम की बड़ी खूबसूरत है आयत के मिसलहुम यानी उसकी मानिंद, क्योंकि फर्ज करें अगर हम कोई ईंट अपने पास रखते हैं, ईंट को आप रेजा रेजा करते टुकड़े टुकड़े करने के बाद उसको बिल्कुल पाउडर बना दें, उसके बाद दोबारा से उस ईंट को तामीर करें, तो आप ये नहीं कहेंगे कि ये वही वाली ईंट है, बल्कि आप कहेंगे कि देखो वो ईंट मैंने दोबारा से बना दी, उसके जैसी है, बिल्कुल वैसी बन गई। क्यों? क्योंकि वो तो वो थी, जब वो टूट गई रेजा रेजा हो गई, अब दोबारा से जो आपने बनाई है ये एक नई चीज़ है। जैसे कागज़ के आप टुकड़े टुकड़े कर दें, जब वो टुकड़े टुकड़े हो जाए फिर उन पीसेस को आप दोबारा जोड़ें, तो आप ये नहीं कहेंगे कि ये वही कागज़ है, क्योंकि टूटने के बाद जब दोबारा तामीर न होती है तो एक और चीज़ बन जाती है। इसलिए अल्लाह ताला ने भी मिसलहुम का लफ्ज़ इस्तेमाल किया, वैसा ही होगा, फिर वही शक्ल होगी, वही सूरत होगी, उसी तरह का इंसान होगा, लेकिन शर्त यह है कि वो देखो, देखिए जो बदकार लोग होंगे उनकी तो शक्लें बदल जाएंगी, उनकी शक्लें वही होगी जो बरज़ख की शक्लें, कोई कुत्ते की शक्ल में होगा, कोई जानवरों में बदतरीन जानवरों की शक्ल में होगा, खंजीर की शक्ल में होगा, किसी को परवरदिगार आलम खाली हड्डियों के साथ उठाएगा, उसका गोश्त पोस्त नहीं होगा, क्योंकि उनके गुनाह ऐसे थे कि जिसका असर ये कि उनका गोश्त पोस्त नहीं है, वो खाली हड्डियां हैं, जो बुख़ल करने वाले हैं, अपने माल से खर्च नहीं करते, उनके लिए आया कि वो खाली हड्डियों की शक्ल में स्केलेटन्स चलते हुए आएंगे। तो महशर की हालत बहुत बुरी हालत, लेकिन परवरदिगार आलम बताएगा कि देखो मैंने तुम्हें उसी उससे जिंदा किया कि आमाल की वजह से तुम्हारी ये हालत है। तो बहुत सारे अच्छे दरख्शंदा चेहरे वाले, खूबसूरत चेहरे वाले भी होंगे, जो अच्छे आमाल करने वाले होंगे, उनको उन्हीं शक्लों के साथ, बेहतरीन शक्लों के साथ उठाया
जाएगा।
फिर आखिरी आयत करीमा में यानी 100 नंबर की जो आयत है, खुदा वंदे मुताल फरमा रहा है कि अगर तुम्हारे पास जमीन व आसमान के खजाने भी होते तो भी तुम अल्लाह की राह में खर्च नहीं करते। ये सब इंसानों के बारे में नहीं है, और मेरे हाल से परसों की मजलिस में बयान किया था कि जब इंसान बाफजीलत होता है तो कुरान करीम उसे बनी आदम के नाम से याद करता है, क्योंकि बनी आदम इंसान के फजाइल के, उसकी खसूसियात और उसकी अच्छी बातों के साथ याद किया जाता है। लेकिन जिस इंसान के अंदर बुराइयाँ भी हैं, अच्छाइयाँ भी हैं, और ये जंग जारी है और बाज़ जगहों पर बुराई गालिब है, तो इंसान के उनवान से उसे याद किया गया। इंसान को अगर खुदावंद मुताल पूरी दुनिया में ज़मीन व आसमान के ख़जाने भी अता कर दे, तो अगर दिल तंग है, बखील है, तो भी अल्लाह की राह में खर्च नहीं करेंगे। यही वजह है कि हम खुद इस बात के शाहिद हैं कि बहुत से गरीब लोग होते हैं, बहुत ज़्यादा तंग दस्त होते हैं, लेकिन उनके दिल बहुत वसी होते हैं, जो कुछ उनके पास होता है वो अल्लाह की राह में खर्च करने के लिए तैयार होते हैं। और कुछ ऐसे लोग होते हैं जिनके पास सब कुछ है, बहुत कुछ है, लेकिन फिर भी अल्लाह की राह में वो बहुत कम खर्च करते हैं, क्योंकि उनके दिल छोटे हो चुके हैं। और अगर किसी का दिल छोटा है, कोई बखील है, कोई कंजूस है और तंग दिल है, तो चाहे उसके पास कुछ भी हो फिर भी वो खर्च नहीं करेगा। ये हर इंसान के लिए नहीं, उस शख्स के लिए जिसने तज़किया नफ्स नहीं किया, जिसने अपने आप को पाको पाकीज़ा नहीं किया। और अगर पाको पाकीज़ा कर ले तो कल की आयत में भी ये जिक्र हुआ था कि फिर अगर उनके अल्लाह ताला अच्छी नेमतें अता करता है, ज़्यादा नेमतें अता करता है, तो तकब्बुर नहीं करते, बुखल नहीं करते, मगरूर नहीं हो जाते, अपने सो से नस्बत नहीं देते। और अगर परवरदिगार आलम आम इंसान को जिसने तज़किया नहीं किया कोई नेमत देता है तो वह अकड़ जाता है, मुतकब्बिर हो जाता है। इसी तरह अगर मुश्किल पड़ती है तो जिसने तज़किया नफ्स किया है वो इस्तक़ामत के साथ ज़िंदगी गुजारता रहता है, शुक्र करता रहता है, सब्र करता रहता है। तो जिसने तज़किया नफ्स नहीं किया उसके ऊपर थोड़ी भी मुश्किल आती है, ज़रा सा भी मसला हो जाता है तो मायूसी का शिकार हो जाता है। इसीलिए बहुत से लोग हमारी सोसाइटी में जिनके पास ज़िंदगी में बहुत सी नेमतें हैं, कोई एक चीज़ नहीं है, वसन शादी हो गई, ज़िंदगी अच्छी है, शौहर अच्छा है, ससुराल वाले अच्छे, बच्चा नहीं हुआ, ज़िंदगी का रोग बन जाता है कि बच्चा नहीं। इसी तरह से मसलन किसी की ज़िंदगी में बहुत कुछ है, माल नहीं है, अभी फ़ख्र जो है वो ज़िंदगी का रोग बना ले, ये इस्तकामत रखने वाले मोमिनीन की निशानी नहीं है, बल्कि मोमिनीन तमाम तर मसाइल के बावजूद अल्लाह के रास्ते पर साबित कदमी के साथ और इस्तकामत के साथ चलते रहते हैं। परवरदिगार आलम हमें तौफीक अता फरमाए कि हम इस सूरह बनी इसराइल को जो कुछ हमने पढ़ा है उसके ऊपर अपनी अमली ज़िंदगी में साबित कदम रहें। जो कुछ हमने इन आयतों में पढ़ा है परवरदिगार आलम इमाम ज़माना की ज़हूर की तैयारी के लिए हमें इन तमाम मतालिब को मददगार बनाने की तौफीक अता फरमाए कि हम इमाम के ज़हूर के लिए इन आयात से तैयारी कर सकें, इन आयात से हम ज़मीना फराहम कर सकें, अपने दिलों को, अपने ईमान को इस काबिल इतना कवि मुस्तहकम बना सकें कि इमाम के ज़हूर के वक्त और अब भी, क्योंकि इमाम को सिर्फ ज़हूर के वक्त ही नुसरत की ज़रूरत नहीं है बल्कि इमाम को ज़हूर से पहले ही नुसरत की ज़रूरत है। अगर पहले से तैयार होंगे तो वक्त ज़हूर हम लब्बैक कहने वाले में से होंगे। और उनके जद सैयदुश्शोहदा का वसीला जो हमारे पास बहुत बड़ा वसीला है, जिनके वसीले से हम और आप इस फर्श अज़ा पर ज़िक्र अहले बैत को, ज़िक्र कुरान को सुनते हैं, कि जिसको परवरदिगार आलम ने मिसबाहुल हुदा बना दिया। रसूल अल्लाह ने कहा इन्नल हुसैना मिसबाहुल हुदा व सफीनतुन निजात, बेशक हुसैन हिदायत का चिराग और कश्ती निजात।
मदद हक हैदर मोहम्मद वाली मोहम्मद वज़ल फ़रजहू।
इंशाअल्लाह अल्लाह ताला आपको इन मजालिस के वसीले से इमाम हुसैन की ज़ियारत नसीब करे। जो जाता है इमाम हुसैन की ज़ियारत के लिए उसके सवाब को मैं बाद में बयान करूँगी, पहले आदाब को बयान कर दूँ जो आइमा अलैहिस्सलाम ने हमारे और आपसे तलब किए उस ज़ायर से जो इमाम हुसैन की ज़ियारत के लिए जाते हैं। ज़ियारत इमाम हुसैन अलैहिस्सलाम बाकी आइमा से मुख्तलिफ है, क्योंकि इमाम हुसैन अलैहिस्सलाम ने अल्लाह की राह में क़ुरबानी दी। इमाम हुसैन अलैहिस्सलाम इस ज़मीन करबला पर भूखे प्यासे तन्हा शहीद हुए, कोई इमाम की सदा पर लब्बैक कहने वाला नहीं था। गम की हालत ये थी कि इमाम के बदन से लहू बह रहा था और इमाम उसी हालत में अपने घर वालों से रुख्सत आखिर के लिए आए। इसलिए जो ज़ाहिर इमाम की ज़ियारत के लिए जाता है, चाहे वो अय्याम अज़ा में जाए, मुहर्रम में जाए, यौम आशूर जाए, चहलुम के मौके पर जाए या आम दिनों में भी जाए, तो इस मुसीबत को याद रखना उसके लिए बहुत ज़्यादा अहमियत रखता है। नहीं, उस गम की हालत को, इमाम की उस मुसीबत की हालत को जहन में रखते हुए ज़ाहिर से कहा गया कि हुसैन की जब ज़ियारत करो तो भूखे जाओ, یعنی انسان ہوٹل میں بیٹھ کر بہت اچھا کھانا کھائے, اچھے طریقے سے رہے, اللہ تعالیٰ ہمیں اور آپ کو توفیق عطا فرمائے. ظاہر انتظامات بھی بعض اوقات اسی طرح کے ہوتے ہیں کہ انسان اس میں مجبور ہو جاتا ہے, لیکن اگر فرض کریں انتظامات ایسے کیے بھی گئے ہیں تو ہم اپنے طور پر یہ کوشش کریں کہ ہم اس میں سے کم چیزوں سے مستفیض ہو. خصوصاً گوشت کے حوالے سے روایات میں لکھا ہے کہ آپ ان چیزوں کو ترک کریں تاکہ غم کی ایک کیفیت آپ کے دل کے اوپر طاری رہے. جب زیارت کے لیے جاؤ تو خضوع و خشوع کے ساتھ جاؤ, پوری توجہات کے ساتھ جائے, خضوع و خشوع ہو, متوجہ ہو کہ ہم کیا کرنے جا رہے ہیں. زیارت کے لیے جاؤ تو غسل کر کے جاؤ, امام حسین علیہ السلام کی ذریعے کے پاس جانا ہے تو غسل کے ساتھ جانا چاہیے, غسل کر کے جانا چاہیے. جب زیارت کے لیے جاؤ تو ایک اہم ترین نقطہ جو حاجیوں کے لیے بھی بیان کیا گیا, عمرے کے لیے بیان کیا گیا, اور خصوصاً امام حسین علیہ السلام کی زیارت کے لیے, جب ہم انسان سفر کرتے ہیں, سفر کی زندگی عام زندگی سے مختلف ہوتی ہے. عام طور پر ہم اپنے گھروں میں ہوتے ہیں, لیکن جب سفر کی حالت میں, اور دوسرا ہمارا ہم سفر وہ بھی زائر امام حسین ہے, اس کا بھی اتنا ہی بلند مرتبہ ہے جتنا آپ کا ہے. اس لیے خاص طور پر توجہ دلوائی گئی کہ زائر کا خیال رکھنا ہے, جو بھی آپ کے ساتھ جا رہا ہے اس کی طرف آپ کی توجہ ہونی چاہیے کہ اگر وہ حاجت مند ہے تو آپ اس کی حاجت کو پورا کریں, اگر وہ غمگین ہے تو اس کی غم گساری کریں. یہ روایات کے جملے جو میں آپ کے سامنے پیش کروں, اگر وہ محزون ہے, غمگین ہے تو اس کی غم گساری کرنا ہے, کیونکہ سفر میں بہت سے مسائل پیش آتے ہیں. کبھی کوئی بیمار ہے, کبھی کسی کا کوئی اس سے جدا ہو گیا, کبھی کوئی ایسی مشکل آ گئی کہ اس کے مال و اسباب طرف ہو جاتے ہیں, کبھی کچھ ایسا ہوتا ہے کہ حتیٰ کوئی ایک شخص ہے جو آپ کے درمیان میں آپ کی صحت سے زیادہ اس کی صحت خراب ہے, آپ کی طرف اس کی توجہ ہوتی ہے کہ شاید آپ تھوڑی سی اس کی حمایت کر دیں. مثلا کچھ لوگ ہوتے ہیں جن کو چیئرز کی ضرورت ہوتی ہے, نماز کے لیے ان چیزوں کی ضرورت ہوتی ہے کہ وہ نیچے بیٹھ کر نہیں پڑھ سکتے. یہ چھوٹا سا عمل اگر کوئی زائر اپنے ہم ساتھیوں کا کرتا ہے, ان زائرین کا کرتا ہے جو ساتھ میں گئے ہیں, کسی کا ہاتھ پکڑ لیا, کسی کی کوئی مشکل دور کر دی, آپ کے پاس کچھ چیزیں دوسروں کے پاس نہیں ہیں, اس میں انسان اگر مشارکت کرتا ہے اس کا بہت اجر ہے, اس کا اجر عظیم ہے. اور توجہ رکھیں کہ چوتھے امام حاجیوں کی حاجیوں کی خدمت کے لیے امام ان کے ساتھ جاتے تھے, اور اس قافلے میں جاتے تھے جہاں امام کو پہچانا نہ جائے, امام کی شناخت نہ ہو, کیونکہ اگر امام کی شناخت ہو جائے گی تو لوگ ان کو خدمت کا موقع نہیں دیں گے. امام اس طرح سے جا رہے ہیں اور ان کے تمام کاموں کو انجام دیتے ہیں تاکہ وہ ثواب حاصل کر سکے جو پروردگار عالم نے زائرین کی خدمت کا ثواب رکھا ہے. تو آپ تصور کریں کہ ایک معصوم امام, سیرت اہل بیت ہمارے لیے نمونہ عمل ہے, ایک معصوم امام اپنے آپ کو وقف کر رہے ہیں ان کاموں کے لیے, اور چھپا رہے ہیں اپنی شناخت کو تاکہ کوئی شرم محسوس نہ کرے کام لیتے ہوئے امام سے. اور امام سے جب سوال کیا گیا کہ آپ نے کیوں نہیں بتایا, تو امام نے کہا کہ اگر میں تمہیں بتا دیتا کہ میں کون ہوں تو تم لوگ مجھے خدمت کا موقع نہ دیتے. خدمت کرنا امام سید الساجدین نے ہمیں اور آپ کو سکھایا, ائمہ اطہار نے ہمیں سکھایا. تو اگر کوئی زائر خدا نخواستہ خدمت بھی نہ کرے اور زائرین کے لیے اذیت اور مشکل کا سبب بنے تو اس کا گناہ کتنا زیادہ ہوگا. بعض لوگ ایسے ہوتے ہیں زیارت کے لیے جاتے ہیں لیکن اصلی معرفت جو زیارت کی ہے کہ جو دوسرا زائر ہے وہ زائر امام حسین ہے, اس کو بھی تو اہمیت دیں. امام حسین علیہ السلام اسی سے خوش ہوں گے جو ہر زائر کا خیال رکھے گا, کسی کو دھکا نہیں دے گا, کسی کو برا بھلا نہیں کہے گا. اس لیے واضح طور پر روایات میں لکھا ہے کہ لڑائی جھگڑا نہ کرو, لڑنا نہیں ہے. آپ کا اگر کچھ حق ضائع بھی ہو رہا ہے تو صبر کر لیں, یہ سچ سوچتے ہوئے کہ ہم امام حسین کی زیارت کے لیے آئے ہیں, دوسرا بھی زائر ہے. بعض لوگ کاروان والوں سے لڑائی جھگڑا کرتے ہیں اگر کھانے کے وقت میں تاخیر ہو جائے, کچھ کمی ہو جائے. یہ تمام وہ باتیں جو زائرین کو زیب نہیں دیتی. معرفت زیارت امام حسین علیہ السلام یہ واضح چھٹے امام کی روایت میں بار بار میں آپ لوگ کہہ رہی ہوں تاکہ سمجھیں. اللہم صلی علی محمد و آل محمد وجل فرجہم. تاکہ آپ جان لیں کہ الفاظ روایت کے ہیں, میں اپنے پاس سے نہیں کہہ رہی. امام نے کہا کہ لڑائی جھگڑا نہ کرو, نزاع نہ کرو, دوسروں کے حقوق تلف نہ کرو, دشمنی نہ کرو. کہ اگر کوئی شخص ساتھ میں جاتے ہوئے سفر میں ان باتوں کی رعایت نہیں کرتا اور پھر اس نے زیادہ درود پڑھ لیے, زیادہ زیارت کر لی, زیادہ طواف کر لیے, زیادہ دفعہ زری پر چلا گیا لیکن ساتھ والوں کا خیال نہ رکھ سکا, تو اس کی زیارت مقبول نہیں ہوگی. زیارت اگر مقبول کروانی ہے تو اس جہد پر بہت زیادہ توجہ دینی ہوگی, جو زیادہ سخت کام ہے, زیادہ مشکل کام ہے, مسلسل کنٹرول کرنے کا کام ہے. اور کیونکہ میں خود کئی دفعہ زیارت پہ جا چکی ہوں, مجھے پتہ ہے کہ جو غلط کام کرنے والے ہوتے ہیں, گڑبڑ کرنے والے ہوتے ہیں, کیا کیا حرکتیں کرتے ہیں. تو جو حرکتیں ہوتی ہیں ان کو برداشت کرنا آسان کام نہیں ہے, اس کے لیے بہت صبر چاہیے ہوتا ہے, بہت زیادہ پروردگار عالم کی طرف سے عنایت چاہیے ہوتی ہے کہ انسان ان تمام چیزوں کے مقابلے میں صبر سے کام لے, گزشت کرے, عفو درگزر کریں اور اصلاح بھی کریں. زیارت خود ایک ایسا مقام ہے جہاں پر لوگوں کو چاہیے کہ وہ سوچ کر جائیں کہ جو ہماری غلطیاں ہمیں اصلاح کرنی. اگر کوئی آپ کی وہاں پر اصلاح کر رہا ہے تو اس کو ایک نعمت سمجھیں جو بھی زیارت کے لیے جاتا ہے. اگر وہ خود سمجھتا ہے کہ میرے اندر کوئی ایسی چیز ہے جو میں دوسروں کو بتا سکتا ہوں تو دوسروں کو بتانا چاہیے. اور واقعی بہت خوشی ہوتی ہے کہ اگر آپ کوئی زیارت پڑھ رہے ہیں اور کوئی عمل کر رہے ہیں, کوئی ایک فرد آ کر آپ کے پاس بیٹھ گیا سوچتے ہوئے کہ یہ بیوی جو پڑھ رہی ہیں شاید مجھ سے بہتر پڑھ رہی ہیں, تو پوچھتی ہیں کہ ہمیں بتا دو کہ کیا پڑھنا چاہیے, پڑھ رہی ہو تو ذرا زور سے پڑھو. یہ خود ایک ایسا عمل ہے جو آپ کو دوسروں کو خدمت کرنے کا ایک موقع مل رہا. اور کچھ ایسا بھی ہوتا ہے کہ وہ جذبے جو یہاں نظر نہیں آتے وہ زیارت کے وقت نظر آتے ہیں, کہ آپ نے اگر تھوڑا سا بھی کسی کا فیور کر دیا تو جو دعائیں ملتی ہیں وہ بہت زیادہ ہوتی ہیں. کہ آپ نے ایک دفعہ زیارت ہی پڑھ دی, کسی کا دل کو لگ گئی, آپ کا پڑھنا اچھا لگ گیا, وہ شخص جو آپ کو دعا دے گا وہاں پر بیٹھ کر اس کے لیے اس چیز کی بہت حیثیت ہوتی ہے. اور کوئی مسئلہ ایسا بتا دیا جو وہ نہیں جانتا تھا, ظاہر ہے وضو کے مقامات ہوتے ہیں, نماز کے مقامات ہوتے ہیں, بہت سے مسائل ہوتے ہیں, بہت سارے زائرین لا علم ہوتے ہیں بہت ساری چیزوں سے. تو زیارت کی جگہ علم کو بڑھانے کے, علم کی ترویج کے لیے بہترین جگہ. اور کل بھی میں نے کہا تھا کہ حج کا تو کچھ معاملہ ایسا ہے کہ جو لوگ واپس آتے ہیں 40-50 سال کی عمریں ہوتی ہیں, یہاں پر ان کے اوپر اثر نہیں ہوتا, لیکن حج کے بعد ان کی زندگیاں تبدیل ہو جاتی ہیں. زیارت کا بھی اثر امام حسین علیہ السلام کی ایسا ہی ہے. فرمایا کثرت سے نمازیں پڑھو, کثرت سے صلوات پڑھو. امام حسین کی زیارت کے لیے گئے, زیادہ تر وقت عبادت میں بسر ہونا چاہیے, وہ یا تو ذکر میں یا پھر یہ کہ دوسروں کی خدمت میں. یہ بھی عبادت پروردگار عالم ہے کہ اگر کوئی شخص زیادہ نمازیں پڑھ رہا ہے, زیادہ صلوات پڑھ رہا ہے, زائرین کی مدد کر رہا ہے, یہ سب عبادتیں خداوند متعال ہیں. زیادہ زیادہ اس کام میں مصروف رہا اور کم بات کرو, باتیں نہیں ہونی چاہیے, فضول باتیں نہیں ہونی چاہیے, گفتگو کم ہونی چاہیے, کام کی گفتگو ہونی چاہیے. اگر کام کی بات نہیں ہے تو اپنی زبان کو خاموش رکھو. زبان کو انسان اگر خاموش رکھے بہت سارے مسئلے مسائل سے انسان بچ جاتا ہے. تو بسوں میں بیٹھے تو گپے مارنے سے بہتر ہے, فضول باتیں کرنے سے بہتر ہے انسان ذکر کر لے, ٹاسک بنا لیں. اگر ہم ہر جگہ پر جہاں کہیں بھی جا رہے ہیں اپنا ایک آپ نے پلان بنایا ہے, منصوبہ بندی کی ہے کہ ہر مقام کے اوپر ایک اہم ترین زیارت آپ ضرور پڑھیں گے. مثال کے طور پہ یہاں آپ کو موقع نہیں ملتا زیارت جامعہ کبیرہ پڑھنے کا, جو ایسی طولانی زیارت ہے جو عام طور پر انسان اس زندگی میں روٹین کے ساتھ نہیں پڑھ سکتا روزانہ. لیکن جو شخص زیارت کے لیے گیا وہ تو ظاہر سی بات ہے الحمدللہ سارا وقت اس نے یہی سارے کام کرنے ہیں, دنیا کے جھنجھٹوں سے وہ محفوظ ہے. تو اگر یہاں سے منصوبہ بندی کر کے جاتا ہے کہ مجھے روزانہ ایک سے پارہ کم از کم ضرور پڑھنا ہے, روزانہ زیارت جامعہ کبیرہ پڑھنی ہے جسے میں یہاں نہیں پڑھ پاتا, روزانہ میں نے قرآن کریم کی تلاوت اور زیارت کے علاوہ مثلاً کوئی مستحب بھی نماز پڑھنی ہے, جیسے آئمہ اطہار کی بہت ساری نمازیں جو ہم یہاں نہیں پڑھ پاتے ہیں روزانہ, لیکن وہاں پڑھنے کی بہت زیادہ اہمیت ہے. جیسے جناب سیدہ کی نماز ہے, نماز ام المومنین ہے, نماز جعفر طیار ہے, اس طرح کی بہت سی نمازیں بہت زیادہ اہمیت رکھتی ہیں لیکن یہاں انسان نہیں پڑھ پاتا. تو وہ مفاتیح الجنہ جو ساتھ آپ کے جا رہی ہو اس کے اوپر توجہ رکھیں, اس میں کون کون سے اعمال ہیں جس کو ہم وہاں پر حاصل کر سکتے ہیں, اور خصوصاً ہر مقام کی जो ज़ियारत है, जो आमाल है, उसे भी अंजाम दें। अल्लाह ताला हमें और आपको तौफीक अता फरमाए कि हम इमाम हुसैन अलैहिस्सलाम के ज़ायर बन जाएं। और इमाम की ज़ियारत के हवाले से जो सवाब बयान किया गया है, खुदावंद मुताला हमें उस सवाब को हासिल करने की तौफीक दे। लेकिन सवाब को शर्त के साथ बताया गया, शर्त ये लगाई कि जो मारफत इमाम हुसैन रखते हुए इमाम हुसैन की ज़ियारत करे, उसे 1000 हज मकबूल और 1000 उम्र मकबूल का सवाब मिलता है। बहुत बड़ा हज, एक हज तसव्वुर करें, हमारे लिए एक हज करना मुश्किल है। एक हज के लिए आपको 3 लाख से ऊपर पैसे ही चाहिए, पहले इतना माल हो तो हज वाजिब होगा। उसके बाद 40 दिन भी चाहिए, छोटे बच्चे ना हो, ये मुसीबत ना हो, वो ना हो, तो फिर इंसान जा सकता है। और जाहिर सी बात है, तो हमारे बहाने भी हैं बाज़ूकात, उसके बावजूद भी हम प्लान कर सकते हैं। लेकिन अगर कोई मददगार नहीं है तो हकीकत है कि छोटे बच्चे की माँ नहीं जा सकती। इस तरह के बहुत सारे मसाइल हैं। फिर एक हज हम कर पाते हैं, उम्रा भी शायद कोई ज़िंदगी में 2, 3, 4, 5, 6, 8, 10 कर ले, इससे ज़्यादा तो नहीं हो सकता। 1000 हज, उम्र भी इतनी नहीं है 1000 हज मिलेंगे, 1000 उम्रे, हमारी उम्र इतनी नहीं है कि 1000 उम्रे मिल सकें। तो 70 साल की ज़िंदगी में, 50 साल की ज़िंदगी में बलूगत के 9 साल निकाल दिए, कौन कितने इतने हज कर रहा है, उम्रे कर रहा है। लेकिन अगर किसी ने इमाम हुसैन की मारफत के साथ हकीकी ज़ियारत कर ली तो उसको इतना सवाब, ये हम नहीं कह रहे मासूम इमाम ने कहा, इतना सवाब मिलेगा। और फरमाया कि पहले परवरदिगार आलम अपने मुकर्रर फरिश्तों को इमाम हुसैन अलैहिस्सलाम की दरी पर भेजता हज के अय्याम में भी। जो ज़ायरीन के लिए सवाब तकसीम करते हैं, और उसके बाद इमाम हुसैन के कुब्बे के बाद अरफात में और मिना में परवरदिगार आलम फरिश्तों को मुकर्रर करते हैं, पहले इमाम हुसैन अलैहिस्सलाम की ये ज़मीन करबला, बाद में खाने खुदा। उसकी ज़ियारत भी मक्का और मदीने की ज़ियारत से ज़्यादा अहमियत रखती है। अल्लाह ताला तौफीक अता फरमाए कि इसके लिए जो कोशिशें करनी चाहिए, पहले जज्बा होगा, मोहब्बत होगी, तड़प होगी, तभी हम कोशिशें भी करेंगे। अगर वो नहीं है तो फिर तो जाना वाकई मुश्किल काम है, मुश्किल से मुश्किल तर। जिसको तड़प होती है परवरदिगार आलम उसके लिए राहें भी खोलता है, परवरदिगार आलम उसके लिए मौके भी बनाते हैं, वो तड़प पैदा करनी। और एक तड़प ज़ियारत इमाम हुसैन अलैहिस्सलाम के ज़रिए से है, जो दूर से बैठकर पढ़ते हैं। माँ तो नहीं जा सकते कि यहाँ से बैठकर तो ज़ियारत पढ़ सकते हैं, रोज़ ज़ियारत आशूरा पढ़ें। रोज़ अगर कोई ज़ियारत आशूरा पढ़ रहा है उसको इमाम हुसैन अलैहिस्सलाम की ज़ियारत नसीब होगी। और अगर किसी ने तवज्जो ही नहीं की, ज़िंदगी गुजर गई और वो ज़ायर नहीं बन सका, उसके लिए कहा गया कि वो महरूम है, वो बदबख्त है। किसी को अगर इमाम हुसैन अलैहिस्सलाम की ज़ियारत नसीब नहीं हुई, क्योंकि उसे तलब
पढ़ी जाए
ज़ियारत आशूरा दुआ अलकमा के साथ पढ़ना ज़्यादा बेहतर है। अगर कोई नहीं भी पढ़ता तो जहाँ पर सजदे का जिक्र है वहाँ पर ज़ियारत आशूर ख़त्म हो जाती है। दुआ अलकमा के साथ पढ़ें, हाजतें बहुत जल्द मकबूल होंगी, ज़्यादा मुअस्सर। तो अगर कोई शख्स यहाँ पर तड़प ही नहीं रखता, उसने दुआ ही नहीं की, उसने मांगा ही नहीं, कोशिशें ही नहीं की, तो रिवायत के जुमले हैं कि वो महरूम है, वो बदबख्त है, जो मर गया और ज़ाहिर नहीं बन सका। लेकिन ये भी बहुत अजीब है, जब तक मैंने ज़ियारत नहीं की थी तो मैं इस जुमले को पढ़कर और बार बार याद करके अपने दिल को इत्मीनान दिलाती थी कि अगर किसी को तड़प है, दुआ करता है, कोशिश करता है, नहीं जा सका, तो रिवायत का ये भी जुमला है कि अगर मर जाए तो इमाम हुसैन अलैहिस्सलाम का ज़ाहिर शुमार होगा।
हुसैनियत जिंदाबाद, हुसैनियत जिंदाबाद, अज़ीदियत मुर्दाबाद, अज़ीदियत मुर्दाबाद, नारा-ए-हैदरी या अली, अल्लाहुम्मा सल्लि अला मुहम्मद व
दिल से हम कितना इश्क रखते हैं इमाम हुसैन से, दिल से हमारा कितना लगाव है कि हम ज़ियारत के लिए जाएं, ये बात सबसे ज़्यादा अहमियत रखती है। खुद जा चुके हैं, अगर आप किसी को ज़ायर बना दें, खुद एक अच्छा अमल है। जिसको अल्लाह ने तौफीक दी है उमरा की فرائض میں سے، ذمہ داریوں میں سے روایات میں یہ بھی لکھا ہے کہ اگر اللہ نے کسی کو اتنا مال دیا ہے کہ وہ دوسروں کو زیارت کروا سکتا ہے تو اسے چاہیے وہ فقراء کو حج اور عمرے کے لیے زیارت کے لیے بھیجے. یہ غریب آدمی خود نہیں جا سکتا تو عمرہ کا فرض ہے کہ وہ ان کو زیارت کروائے. عمل کرنا ہمارا کام ہے. اب اگر کوئی شخص خود ہی کرتا رہتا ہے زیارت اور چاہ کر بھی سکتا ہے کہ وہ دوسروں کو بھیجے پھر بھی نہیں کرتا اور مال جمع کرتا رہتا ہے، جیسے کہ آخری آیت میں 100 نمبر کی آیت کریمہ میں بیان کیا اللہ تعالیٰ نے کہ بہت بھی تمہیں دے دے تو بھی تم اللہ کی راہ میں خرچ نہیں کرو گے، بینک بیلنس بڑھتے رہیں گے لیکن کسی کو زیارت کے لیے نہیں بھیجیں گے. جو عمرہ ہیں ان کے لیے منت کا ایک طریقہ، بہترین طریقہ میں بیان کروں کہ منتیں جو چھوٹی چھوٹی کم پیسوں والی ہوتی ہیں وہ تو سبھی مان لیتے ہیں، لیکن جن کے پاس دولت زیادہ ہے انہیں چاہیے وہ اپنی حیثیت کے مطابق منت مانا کریں کہ اللہ نے آپ کو جب اتنا عطا کیا ہے تو آپ دینے والے بھی بنیں. جن کے پاس دولت زیادہ ہے انہیں چاہیے کہ وہ منت مانیں کہ فلاں کام ہو جائے گا تو ہمیں غریب کو زیارت امام حسین کروائیں. یہ بہترین منت، بہترین منت ہے. آپ دیکھیے انشاءاللہ اللہ تعالیٰ آپ کی حاجتوں کو مقبول کرے گا. جس کے اندر اتنی استطاعت ہے اسے یہ عمل انجام دینا چاہیے کہ آپ نے اگر ایک ایسے غریب کو جو واقعی تڑپ رکھتا ہے، بہت ہے ہمارے درمیان بہت سارے ایسے غربا فقرا ہیں، خواتین آ کر کہتی ہیں ہمیں کسی کاروان کے ساتھ کام کرنے والی بنا کر بھیج دیں، ہم برتن دھو دیں گے، ہم کھانا پکا دیں گے، ہمیں زیارت پہ بھیج دیں. تو یہ تو ہم نہیں کر سکتے، یہ کاروان والوں کا کام. کاروان والے تلاش کریں کہ کون ہیں جو تڑپ رکھتے ہیں، اتنے ہیں جو اہلیت رکھتے ہیں، تقوی پرہیزگاری کے حساب سے امام کے عاشق ہیں اور ان کے پاس مال نہیں ہے. تو یہ کام بہرحال ہوتا ہے، کرنے والے کر رہے ہیں، انجام دینے والے کام انجام دے رہے ہیں. اللہ تعالیٰ سب کی توفیقات میں اضافہ کرے. آج اس فرش کی آخری مجلس ہے، ذکر بھی امام حسین علیہ السلام کا، ان کی زیارت کا. خدا نے تعالیٰ آپ سب کو کربلا کی زیارت نصیب کرے، کہ یہ وہ زمین ہے جس کے بارے میں امیر المومنین نے جنگ صفین میں گزرتے ہوئے مصائب بیان کیا، اور خواب میں کچھ دیکھ کر جب بیدار ہوئے مولا کائنات تو امام حسن علیہ السلام کی گود میں تھے. جب آنکھ کھلی تو امام حسن علیہ السلام نے دیکھا کہ بابا گریا کر. پوچھا بابا کیوں رو رہے؟ اس زمین کے اوپر امام حسن بھی ہیں امام حسین. کہا حسن میں نے خواب میں دیکھا ہے کہ یہی زمین کربلا ہے اور یہاں پر خون کا دریا بہ رہا ہے اور میرا حسین اس دریا میں غرق ہو رہا ہے. حسین مدد کے لیے بلا رہا ہے، کوئی اس کی مدد کرنے والا نہیں. عزادارہ نے امام ایک روایت میں نے دیکھا، بعض جگہوں پر یہاں پر روایت ختم ہو جاتا ہے لیکن ایک روایت میں میں نے پڑھا اور بالکل معقول سی بات لگتی ہے، اس میں کوئی شبہ نہیں نظر آتا، کہ امیر المومنین نے امام حسین کو جو وہیں پر بیٹھے ہوئے تھے مخاطب کر کے کہا، حسین جب تمہارے پر ایسا وقت پڑے گا کہ تم تنہا ہوگے، تم مدد کے لیے پکار رہے ہوگے، کوئی تمہاری مدد کرنے والا نہیں ہوگا، حسین بتاؤ اس وقت تم کیا کرو؟ مولا نے کہا بابا میں صبر کروں گا. بس وہ وقت آ گیا جب عباس بھی چلے گئے، علی اکبر بھی نہیں، امام نے صدا استغاثہ بلند کی، علی اصغر نے اپنے آپ کو چولہے میں اعلان امداد کیا، اعلان نصرت کیا، بابا میں آپ کی مدد کروں گا، علی اصغر کو بھی قربان کر دیا. امام نے ایک اور صدا استغاثہ بلند کی. جب امام نے دوبارہ صدا استغاثہ بلند کی تو خیمے میں صرف بیمار بیٹا موجود تھا، کوئی مرد نہیں تھا. روایت کہتی ہے سید سجاد اسا کا سہارا لے کر خیمے سے باہر آ گئے اور کہا بابا میں آپ کی نصرت کروں گا. ایک ہاتھ سے تلوار اٹھاؤ گا، ایک ہاتھ سے اسا. عزادار امام نے بیمار بیٹے کو سینے سے لگایا، امام سے فرمایا مولا نے سید سجاد تم بیمار ہو، جہاں تم پر سے ساقط ہے، ابھی تم نے کوفہ اور شام کے منازل کو تر کرنا ہے. امام کو خیمے میں لے گئے، اسرار اور رموز امامت منتقل کیے گئے. عزاداران امام یہ رخصت آخر ہے، یہ وہ مصیبت ہے جس کے بارے میں جناب سیدہ کہتی ہیں کہ مجلسی سے فرمائش کی گئی، اے مجلسی میرے بیٹے کے رخصت آخر کے مصابے پڑھو، جب میرا حسین بیواؤں کے درمیان، یتیموں کے درمیان تنہا رہ گئے.
پاس آئے. بی بی زینب سے کہا وہ صندوق لے کر آؤ جو مدینہ سے لے کر آئے تھے. صندوق کھولا, بی بی زینب نے پرانا کرتا طلب کیا. بی بی نے دیکھا کہ بھائی تلوار سے اس پوسیدہ کرتے کو پھاڑ رہے. فرماتی ہے بھائی یہ پہلے اتنا پوسیدہ ہے آپ اور اس کو پارا پارا کر. بالا نے کہا زینب میں جانتا ہوں میری شہادت کے بعد میرے بدن سے لباس اتار لیا جائے گا, شاید کوئی اس پوسیدہ کرتے کو چھوڑ دے. آگے بڑھی, ایک ہاتھ سے بھائی کے ہاتھ کو تھاما, دوسرے ہاتھ سے گھوڑے کی رقابوں کو تھاما, بھائی کو سوار کیا. اس منزل پر روایت کہتی ہے بی بی زینب کو کچھ یاد آیا, بھائی سے کہا بھیا ذرا جھکنا, مولا چکے گردن کے بوسے لیے. امام حسین کو کچھ یاد آیا, بہن سے کہا اپنی چادر بازوؤں پر سے ہٹا دو. بی بی زینب نے اس مقام کے بوسے لیے جہاں رسیاں بندھنے والی. عزادار رخصت آخر ہو رہی, تاریخ کہتی ہے کہ جب بی بی سکینہ امام حسین کے پاس آئی, امام نے بچی کو گود میں لیا, روتی ہوئی بچی کو چپ کرانا چاہا. اس وقت بی بی نے فریاد کی, بابا آپ جا رہے ہیں ہمیں کس پر چھوڑ کر جا رہے ہیں؟ بابا آپ جا رہے ہیں تو ہمیں مدینہ چھڑوا دیجیے, بابا آپ جا رہے ہیں تو ہمیں نجف بھیج دیجیے. عزاداروں بی بی خاموش نہیں ہو رہے. امام نے بی بی کو چپ کرایا, اپنے سینے سے لگایا, کہا بیٹی نہ رو کہ تمہارے رونے سے میرا دل پارا پارا. اے سکینہ میرے مرنے کے بعد رو لیتا کہ رونا یتیموں کو صرف دیتا. عزاداروں بولا کہہ کر چلے گئے, اے میری بیٹی میرے مرنے کے بعد رو لیتا, لیکن ہمارا دل کیا ہے امام کو پرساد ہے اس معصومہ بچی کا جو شام میں گڑکیا کھا کر اس دنیا سے چلی گئی, لیکن دل کھول کر بابا کو نہ رو سکی. مولا اپنی بچی کا پرسہ قبول. خیالهم الذين ظلموا يا من قلبي ينقلبون يا محمود بحق محمد يا علي بحق علي يا فاطر السماوات بحق فاطمة يا محسن بحق الحسن يا قديم الإحسان بحق الحسين یا اللہ یا اللہ یا اللہ. پروردگارہ ہماری اس خلیل عبادت کو قبول فرما. خداوندہ ہم سب کے گناہانے کبیرہ و صغیرہ کو اس پر شہزہ کے تصدق میں بخش دے. پروردگارہ جتنے مومنین و مومنات التماس دعا کہتے ہیں, جو جائز حاجات رکھتے ہیں ان کی حاجات کو مقبول فرما. جو جو رزق کی تنگی میں مبتلا ہے خدائے تو خیر الرازقین ہے, انہیں رزق ان کے رزق میں وسعت عطا فرما. پروردگارہ جو بیمار ہیں تجھے واسطہ دے کر سوال کرتے ہیں, امام سید سجاد کا تمام بیماروں کو شفائے کامل واجل عنایت فرما. ہمارے قلوب کے امراض کو, ہماری روحانی بیماریوں کو شفائے آپ فرما. پروردگارہ بحق محمد و آل محمد جتنے مومنین و مومنات ہیں جو زیارت کے مشتاق ہیں, بحق سید الشہداء تمام مومنین و مومنات کو حج کی, عمرے کی, زیارت کربلا کی, زیارت سید الشہداء کی, زیارت غازی عباس کی, زیارت جناب زینب سلام اللہ علیہ کی, پروردگارہ خراسان میں امام رضا علیہ السلام کی زیارت سے فیضیاب فرما. پروردگارہ بحق محمد و آل محمد جتنے مومنین و مومنات امام کی خدمت کے لیے مصروف عمل ہیں, جو چاہتے ہیں انتظار کرنا, خدایا ان کے قلوب کو معرفت امام زمانہ سے منور کر دے. ہمیں ان کاموں سے محبت کرنے کی توفیق عطا فرما جس سے امام کے ظہور میں تاجیل ہو سکے. ہمیں ان کاموں سے دوری اختیار کرنے کی توفیق دے جس سے امام کے ظہور پہ تاخیر ہو رہی. ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا رب العالمین.